والسلام على سيد الأنبياء والمرسلين. أما بعد فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. الصلاة والسلام عليك يا رسول الله وعلى آلك وأصحابك يا حبيب الله، الصلاة والسلام عليك يا نبي الله وعلى آلك وأصحابك يا نور الله. نبی کریم صلی اللہ تعالی علیہ وآلہ وسلم نے ارشاد فرمایا، جب تم مرسلین علیہ السلام پر درود پاک پڑھو تو مجھ پر بھی پڑھو، بے شک میں تمام جہانوں کے رب کا رسول ہوں. صلو علی الحبیب صلی اللہ تعالی علی محمد صلی اللہ تعالی علیہ وسلم، صلاۃ و سلام علیک یا سیدی یا رسول اللہ. مدنی چینل کے ناظرین، بارش کے حوالے سے جس طرح ایسے علاقے جہاں پر بارش کم ہوتی ہے وہاں پر کچھ ایکسائٹمنٹ میں لوگ ایسے کام کر جاتے ہیں کہ جو بعض اوقات ہیلتھ ڈیزیز کا سبب بن جاتے ہیں، اور بعض اوقات کچھ لمحات ایسے بھی بن جاتے ہیں کہ انسان کی زندگی بھی داؤ پر لگ جاتی ہے. برستی بارش کے حوالے سے نگران شورا کے مدنی پھول اور اس کا ایک ویڈیو کلپ ہمارے پاس ہے، ہم آئیے آپ کو وہ دکھاتے ہیں اور اس کے بعد پروگرام کو آگے لے کر چلتے ہیں.
انسان کے بس میں بہت کچھ نہیں ہے، لیکن انسان چاہے تو بہت سارے نقصانات سے خود کو بچا سکتا ہے. سب سے پہلے آپ موسم کی صورتحال سے آگاہ رہیں کہ کب کب بارشیں اور کہاں کہاں بارشیں ہونے کا امکان ہے. پھر بارش کے دوران غیر ضروری طور پر گھر سے باہر نہ نکلیں. تیسری چیز، اگر مکان کچے ہیں تو برائے کرم پکا کیجئے، یا پھر اگر پکا نہیں کر سکتے تو کسی ایسی جگہ منتقل ہونے کی کوشش کیجئے کہ جہاں آپ کی جان بچ سکے. سرمایہ دار جو ہمارا طبقہ ہے، میں ان سے عرض کرتا ہوں، غریب لوگوں کا جو کچے مکانات ہیں، جو کمزور مکانات ہیں، اسے کچھ پکا کرنے کی کوشش شروع کر دیں. شاید ہو سکتا ہے کہ آپ کی یہ کوشش لاکھوں لوگوں کی جان و مالوں کو محفوظ کر سکے. اسی طرح عمارتوں کی دیواروں کے ساتھ ٹیک لگا کر کھڑے نہ ہوں، چونکہ گرنے کا اس میں اندیشہ رہتا ہے کہ ہوائیں چلتی ہیں، بارشوں کی وجہ سے دیواریں گر جاتی ہیں. اسی طرح گھر کا کوئی حصہ ایسا ہے جسے مرمت کی ضرورت ہے تو اسے ہنگامی بنیادوں پر مرمت کروا لیں. عموماً تھوڑا بہت مینٹیننس کا، مرمت کا کام ہوتا ہے کہ جناب یہ کرا لیا، یا گارڈر تھوڑا لوز ہو گیا اس کو تھوڑا سیٹ کرا لیا، یا چھپڑے وغیرہ ہیں تو اس کو تھوڑے مضبوط کرا لیا، کوئی کلپ وغیرہ لگا لی. خدا نہ خاصا اگر یہ چیزیں گر گئیں، یا اللہ نہ کرے آپ زخمی ہو گئے، اللہ نہ کرے فریکچر ہو گیا، تو اس سلسلے میں جو اخراجات ہوں گے نا، وہ اخراجات شاید اس سے بہت زیادہ ہوں گے. اسی طرح بارشوں سے پہلے گھر میں چھت یا دیواروں کی لیکیج ڈرینیج سسٹم چیک کروا کر کوئی رکاوٹ ہو تو کھلوا لیں. اچھا، اسی طرح بارش کے وقت میں ڈرائیونگ احتیاط سے کریں، اوور کانفیڈنس نہ ہو کا جنم کچھ بھی نہیں ہوتا، اپنا اور دوسروں کا خیال رکھیں. اسی طرح بارش میں سڑکوں کی حالت خراب ہوتی ہے، گاڑی کی رفتار آہستہ رکھیں. گاڑی کو نقصان پہنچ سکتا ہے، اس کے سسپینشنز کو نقصان پہنچ سکتا ہے، اس کے جو شاکس ہوتے ہیں اس کو نقصان پہنچ سکتا ہے. آپ اللہ نہ کرے سلیپ ہو سکتے ہیں، آپ کی گاڑی سائڈ مار سکتی ہے، کسی گڑھے میں گر سکتی ہے. بجلی کی تاروں اور کھمبوں سے دور رہیں. نارملی کئی اموات ایسی ہوتی ہیں جو بجلی کے تار گرنے کی وجہ سے ہوتی ہیں، یا مطلب اس کھمبے کے اندر کرنٹ آ گیا ہوتا ہے اس وجہ سے ہوتی ہیں. بجلی کے آلات کو استعمال کرنے سے بچنے کی کوشش کریں. اسی طرح جنریٹر اور پانی کی موٹر کو بارش سے بچائیں. اسی طرح درختوں، سائن بورڈ اور زیر تعمیر عمارتوں کے نیچے کھڑے نہ ہوں کہ جب بارش ہوتی ہیں، ہوائیں چلتی ہیں تو ان چیزوں کے گرنے کا زبردست اندیشہ رہتا ہے. اپنے پاس ٹارچ، ماچس، لکڑیاں، کاغذ اور فرسٹ ایڈ کے سامان کا انتظام کر لیں کہ بسا اوقات یہ چیزیں نہ ہونے کی وجہ سے بھی काफी तकलीफ हो जाती है। पता हो कि जनाब यहाँ माचिस है, यहाँ पर मोमबत्ती है, कोई इमरजेंसी लाइट का निजाम हो। इसी तरह घर में कोई मरीज है तो इसके लिए पहले से अदवियात हासिल कर लें कि फिर ऐसा ना हो कि बारिशों की वजह से मेडिकल स्टोर बंद हो जाए, हॉस्पिटल तक पहुंचना मुश्किल हो जाए। अपने कॉन्टेक्ट नंबर रखें, और मुझे तो यहाँ ये लिखा हुआ तो नहीं है मगर मैं खास तौर पर आपको कहूंगा कि अपने मोबाइल फोन में बैलेंस जरूर रखिएगा। इसी तरह मुनासिब यानी घर में अशिया, जरूरत फल सब्जी वगैरह, दूध अंडे ये जरूर रखा करें। इसके साथ साथ इमकानी इमरजेंसी सूरत हाल के पेश नजर घर में एक माकूल रकम का बंदोबस्त भी रखें। अगर आप बोले मेरे पास एटीएम कार्ड मौजूद है, पावर ही चला गया, ना यूपीएस काम कर रहा है, ना इलेक्ट्रिसिटी का काम कर रहा है, एटीएम मशीन भी कहां से काम करेगी। अपने घर के इलेक्ट्रिक बोर्ड देख लीजिए, आपके घर के साथ जो इलेक्ट्रिक के वायर जा रहे हैं उसको देख लीजिए, आपके घर में जो खुले हुए वायर हैं वो देख लीजिए, आपकी सीढ़ियां अगर टूटी वो देख लीजिए। ये ना सोचे कि यार मेरे साथ कुछ भी नहीं होगा, वो तो जिनके साथ हो जाता है ना उनको भी ऐसा होता है कि मेरे साथ शायद कुछ भी नहीं होगा, मगर होने के बाद फिर पछताए से क्या हो।
माशाल्लाह, बड़ी प्यारी एहतियाती तदाबीर बयान की गई हैं। यहाँ मैं आपके साथ एक इंटरेस्टिंग मालूमात जो है वो शेयर करता हूँ, वो ये है कि थर में जो घर बनाए जाते हैं, कच्चे घर होते हैं, नीचे से थोड़ी उसकी एक दीवार जो है वो उठाई जाती है और फिर ऊपर से वो एक महरूती स्टाइल का घर जो है वो बना हुआ होता है, उसके ऊपर एक स्ट्रक्चर होता है घास फूस का, लेकिन वो ऐसा होता है कि वाटर प्रूफ होता है। और बताने वाले ये भी बताते हैं कि अगर बारिश बरसती भी है और आप अगर उसके नीचे बैठे हैं, आपको आसमान से कुछ रोशनी नजर भी आ रही हो, तो यूं उसकी जो है वो सिस्टम उसका बना हुआ होता है, यूं उसको बनाते हैं, जोड़ते हैं कि पानी जो है वो तिनके से तिनके पर जो है वो ट्रेवल करता हुआ बिलाखिर नीचे जाता है घर में। यानी यूं घर छत टपकने वाला मामला यहाँ थर के जो आशिकान रसूल हैं या वहां पर जो रहने वाले हैं उनको इस मसले का सामना नहीं करना पड़ता। ये भी एक बात है, बारिश में घर की छत भी जो है बाल कर टपकने लग जाती है। अच्छा, जिनके पक्के छत होते हैं बाद आरसीसी छत में से भी पानी निकलना शुरू हो जाता है, तो इसका हल यही बयान किया जाता है कि उसके ऊपर जब लेंटर डाल लिया तो उसके ऊपर एक फर्श भी जो है वो डाला जाए ताकि घर का छत टपकने वाला मामला इस मसले का सामना ना करना पड़े, वरना फिर नुकसान ये शरीद भी हो सकता है। अल्लाह बारिश को हमारे लिए नफामंद बनाए। निगरानी शुरा हमारे साथ मौजूद हैं और मौसम की सूरत हाल भी कुछ बयान हो ही रही है, और इसी से यूं से मुझे रिलेटेड हम आपका एक वीडियो क्लिप भी नाजरीन को दिखा चुके हैं। आप कोई और पैगाम देना चाहें, कोई अहम मसले की तरफ तवज्जो दिलाना चाहें तो मरहबा।
अल्हम्दुलिल्लाह रब्बिल आलमीन वस्सलातु वस्सलामु अला सय्यदिल मुरसलीन। जब इस तरह का माहौल आता है, बारिश का, घर में पानी टपकने का, सीढ़ियों से पानी आने का, पार्किंग में पानी जमा हो जाने का, कभी किचन के जरिए पानी खिड़कियों के जरिए घर में दाखिल हो रहा होता है, तो मुख्तलिफ सूरतें होती हैं। पानी तो पानी ही है, पानी तो जगह बनाता है अपनी,
ऐसी बात।
तो जिसके तरह बाद शख्सियात का जो मिजाज है ना वो पानी की तरह होता है,
वाह वाह,
जो अपना रास्ता खुद ही बना लेते हैं, वो रुकते नहीं है।
सही।
तो पानी अपना रास्ता खुद ही बना लेता है। तो अब जब पानी घर में आता है ना तो फिर घर में एक शोर शराबा, ये देखो अरे ये देखो ये खराब हो रहा है वो खराब हो रहा है। तो भैया पहले से क्या कहा हुआ था कि हर चीज अपनी जगह पर दुरुस्त कर लीजिए। तैयारी जो है ना हमेशा जंग की, वो अमन के दिनों में होती है। कभी भी बरसती बारिश में छत नहीं भरी जाती। तो आप और हम जब अपना काम करने बैठते हैं ना तो वो बारिश के दिनों में ही करने बैठ जाते हैं कि अब करना है। तो हमेशा अपने अंदर आसानी पैदा करें, अपने आप को आसान बनाएं। आसान इंसान कौन? इजी टू हैंडल, इजी टू डिस्कस, हर चीज में इजी होना चाहिए। उससे बात करनी है तो आसानी हो, उससे मुझको मशवरा देना है तो आसानी हो, वो मिस्टेक कर रहा है तो उसको समझाना आसान हो, यानी हर चीज में वो आसान हो। आका दो जहां सल्लल्लाहु तआला अलैहि वसल्लम, तो इस कदर आपकी जाते पाक के अंदर अब तो खैर खूबियों ही खूबियां थी आपकी जाते पाक में, मगर एक मरतबा नबी पाक सल्लल्लाहु तआला अलैहि वसल्लम अपने मक्काने आलिशान में तशरीफ लाते हैं, इरशाद फरमाते हैं कुछ खाने को है, तो अर्ज की कि नहीं। फरमा मैं रोजे से हूँ। आपने रोजे की नीयत फरमा ली। आसान जिंदगी آسان کر دیں، کوئی بات کرنا چاہے وہ لوگ کہاں بیٹھنا ہے، کوئی ہاتھ ملا تو ہاتھ نہ چھڑواتے جب تک کہ وہ نہ ہاتھ چھوڑ دیتا، اتنی آسانیاں تھیں آپ کی ذات پاک کے اندر اور امت کے لیے، اتنی آسانیوں کو آسانیاں پیدا کرو، مشکلات پیدا مت کرو، محبت خوشخبریاں سناؤ، نفرت نہ پھیلاؤ، تو ہمارا دین جو ہے نا وہ بھی آسانی کو پسند فرماتا ہے، جب کوئی دو اہم معاملات پیش آتے تو جو آسان ہوتا، آسانی کی طرف نبی پاک صلی اللہ تعالیٰ علیہ وسلم تشریف لے جایا کرتے، آسان معاملہ اختیار فرمایا کرتے تھے۔ میری آپ سے یہی درخواست ہے، دیکھنے سننے والوں سے، اسلامی بھائیوں کو، اسلامی بہنوں، اپنے آپ میں آسانی پیدا کریں، اور آپ کی آسانی یہ نہیں کہ میں آسان ہوں، میرے کہنے سے نہ میں آسان ہوں، نہ سلمان بھائی کے کہنے سے سلمان بھائی آسان ہے، نہ جنید بھائی کے کہنے سے جنید بھائی آسان ہے، نہ ڈاکٹر زیرک کے کہنے سے ڈاکٹر زیرک آسان ہے، نہ میرے کیمرہ مین یہاں بیٹھے ان کے کہنے سے یا آگے پیچھے والوں کے کہنے سے وہ آسان ہے، آپ کے میرے کہنے سے میں آسان نہیں ہوں جب تک کہ مجھے میرا ساتھ رہنے والا نہ کہے کہ میں آسان ہوں۔ یہ بھی ساتھ رہنے والے کی میں نے قید لگائی ہے، باہر والا، کبھی کبھار ملنے والا، دو گھاک اس طرح کی کوئی ملنے جلنے والے ہوتے ہیں، ان کے کہنے کا اتنا خاص اعتبار نہیں ہوتا، اصل اعتبار اس کا ہے جو آپ کا پڑوسی ہے، اصل اعتبار اس کا ہے جو آپ کے ساتھ دن رات رہتا ہے، اصل اعتبار اس کا جس نے آپ کے ساتھ سفر کیا ہے، اس کا اصل اعتبار ہے، کیونکہ اس کے ساتھ آپ نے کئی دن گزارے ہیں، راتیں گزاری ہیں، اس کے ساتھ وقت گزارا ہے۔ میرا اس وقت وقتی کردار، اس کی جو بھی ڈیفینیشن دے دیں گے کیسا ہے، وہ اتنی مضبوط نہیں ہوگی، اصل مضبوط ہوگی جن کے ساتھ دن رات کا واسطہ پڑ رہا ہے۔ تو آپ اپنی ذات کے طور پر خود کو کتنا ہی آسان سمجھیں کہ آئی ایم ویری ایزی ٹو ہینڈل، بٹ یو آر ناٹ ایزی ٹو ہینڈل، یو آر ویری ڈیفیکلٹ پرسن، بہت ڈیفیکلٹ ہیں آپ، آپ سے بات کرتے ہوئے بھی بندے کی سانسیں پھول رہی ہوتی ہیں، اگر گھر میں کوئی کھانا پینا پرابلم کر لے تب گھر والوں کی حالت خراب ہو جاتی ہے، اگر ٹائم پر دروازہ نہ کھلے، ٹائم پر ٹیلی فون اٹینڈ نہ ہو، چائے وقت پر نہ ملے، گرم کی جگہ پر ٹھنڈی چیز مل جائے، ٹھنڈی کی جگہ گرم چیز مل جائے، یو ویری ڈیفیکلٹ پرسن، بہت مشکل ہے آپ کے ساتھ زندگی کا معاملہ کرنا، کوئی مطلب کوئی لیٹ ہو جائے یا اٹھنے میں دیر سویر ہو جائے، چیز نہ ملے، یا کوئی مطلب آپ کی بات سے تکلیف، اب آپ کو بتانا ہے کہ آپ سے تکلیف ہو رہی ہے، یہ بتانا بھی مشکل ہے، تو آپ کیسے کلیم کر سکتے ہیں اپنے ذات کے بارے میں کہ میں بہت ایزی آدمی ہوں؟ آپ بہت ایزی، آپ ایزی نہیں، آپ بہت مشکل، بلکہ آپ مشکل نہیں، آپ تکلیف دہ انسان ہیں، جو اس طرح کے جو لوگ ہیں نا، آپ ایزی نہیں ہیں، آپ تکلیف دہ انسان ہیں، آپ کے سچا وہ عورت ہے مرد ہے جو بھی ہے، میں ایک ایک بات کر رہا ہوں، آپ کے ساتھ وقت گزارنا نا آسان نہیں ہے، کیونکہ آپ مطلب کہ آپ کی طبیعت اس مکھی کی طرح ہے جو کہ گندگی پر، زخموں پر، پیپ پر آ کر بیٹھتی ہے، آپ ہمیشہ لوگوں کے اندر سے کمزوریاں، خامیاں، برائیاں ہی تلاش کر رہے ہوتے ہیں، آپ کو اس 6 فٹے بدن کے اندر کوئی خوبی نظر ہی نہیں آ رہی، آپ کو ہمیشہ اس کے اوپر غصہ ہی آتا ہے، ڈانٹنا ہی مزاج ہے، یہی مزاج ہے فلاں، تو یہ پھر اپنی داستان غم اور اپنے افسانوں کو ختم کرنے کا آپ نام ہی نہیں لے رہے، آپ کی کتابیں، زندگی کی ایک ناول لکھی ہوئی ہے آپ نے، وہ ختم ہی نہیں ہونے کو نام لے رہی، تو آپ مشکل آدمی ہیں، میری بات سمجھ رہے ہیں آپ، جو جس کو میں کہہ رہا ہوں وہ سمجھے، آپ مشکل آدمی ہیں، آپ سے بات کی جاتی ہے تو بحث بہت کرتے ہیں آپ، آپ مطلب سمجھنے کو تیار ہی نہیں ہوتے، دو دو گھنٹے لگ جاتے ہیں آپ کو بات سمجھانے میں، یہ میں بچوں سے بات کر رہا ہوں جو تھوڑے ینگ ہیں، تھوڑے ان کی ایج آ جاتی ہے، اب آسان نہیں ہے، آپ اپنے آپ کو سب سے زیادہ پڑھا لکھا، سب سے زیادہ سمجھدار، سب سے زیادہ انٹیلیجنٹ سمجھ رہے ہیں، یو آر ناٹ اے ایزی پرسن، یو آر ویری ڈیفیکلٹ پرسن، بہت مشکل ہے آپ کے ساتھ سروائیو کرنا، تو اس میں نا آپ کا کمال تو کوئی بھی نہیں ہے، آپ کے ساتھ جو یہ 4 آدمی رہ رہے ہیں نا، ان کا نام گنیز بک آف ورلڈ ریکارڈ میں ہونا چاہیے تھا، کہ آپ کے ساتھ زندگی گزار رہے ہیں، ارے کمال ہے نا آپ کے ساتھ زندگی گزارنا، یہ میں جن کو کہہ رہا ہوں وہ سمجھے۔ تو اپنی طبیعت میں آسانیاں، نرمیاں، خوبصورتیاں پیدا کریں اور لوگوں کے لیے بالکل ایزی ہو جائیں، اب وہ سر چڑھتا ہے بھائی چڑھنے دو سر پہ، سر پہ کون بیٹھ سکا آتے، جو بھی بیٹھے گا خود ہی گرے گا، سر پہ کو بیٹھنے کا جگہ تھوڑے کوئی ہے کہ سر پہ بیٹھ گیا ہے، اپنے کو تو کندھے پہ بٹھانا ہے، تو یہ اس کو چھوڑ دیں آپ، آپ ایزی رہیں، اور اللہ اور اس کے رسول کی رضا کے مطابق بزی رہے بٹ ناٹ لیزی رہے. یعنی ایزی رہنا ہے بٹ بزی رہنا ہے مگر لیزی نہیں رہنا, یہ یاد رکھیے گا. ڈاکٹر زیرک کیا کہتے ہیں آپ؟
ماشاءاللہ آپ نے جو ہے وہ اپنے یعنی کہ طبیعت میں آسانی اور نرمی لانے کے حوالے سے آپ نے گفتگو کی اور بڑا اچھا آپ نے ایک پوائنٹ بیان کیا کہ میں اپنی طبیعت کے حوالے سے کیا سمجھتا ہوں. ہمارا الحمدللہ امیر اہل سنت نے مدنی انعام دیا ہے کہ کہیں آج آپ نے کوئی ایسی گفتگو تو نہیں کی جس سے اگلے کی دل آزاری ہوئی ہو. تو اب اگلے کی دل آزاری پتہ تبھی چلے گی نا جب ہم اس سے پوچھیں گے, اور گھر میں جب امن کا ماحول ہو تو اس وقت گھر والوں کو چاہیے ایک دوسرے سے پوچھے کہ بھائی آپ کو میری کون سی عادت اچھی لگتی ہے, کون سی عادت جو ہے وہ تکلیف دہ لگتی ہے. تو یہ ہے کہ ہم اپنے حوالے سے دوسروں سے رائے لیتے رہیں اور ایک موقع کے مطابق سے, اور رائے دینے والے کو بھی یہ سمجھ ہونی چاہیے کہ کون سی بات مجھے تھوڑی نظر انداز کرنی ہے اور کون سی بات ان کے حوالے سے کرنی ہے. تو یوں سمجھیں گے ایک دوسرے کو, اس کی کوشش کریں گے. مشکل کام ہے لیکن وہ بات وہی ہے کہ اگر امن کے وقت میں ہم ان مشکل کاموں کو نہیں کریں گے تو آگے چل کر جب پھر معاملات بگڑیں گے تو کافی.
میں ایک اور مشکل طبیعت کا بتاؤں سلمان مدنی؟
میں تو اسی پر سوال ذہن میں لیے بیٹھا ہوں.
آپ نہیں, آپ بیٹھے نا, یہ بھی مشکل ہی ہے. ٹھیک ہے
ٹھیک ہے.
میں ایک اور مشکل بات بتاؤں ایک انسان کے اندر, وہ جب اپنی بات کرنا یا اپنی بات سمجھانا شروع کرتا ہے نا, اس کو شارٹ کٹ نہیں آتا. یعنی مطلب سامنے والا گھبراتا ہے اسے, بات یار یہ شروع ہوگا نا, بولنا نہیں اس کو کسی کو, غیبتوں میں پتہ نہیں طرح طرح کے گناہ میں پڑ جائے گا, لیکن اس کی اندر کی گھبراہٹ جو ہے نا وہ مطلب سمجھو کہ اس کو گلیاں بدلوا دیتی ہے کہ یار یہ شروع کرے گا نا ختم نہیں کرے گا. اور مطلب بالکل ایک ہوتا ہے نا کہ میں 5 بجے ٹرین لی اور 7 بجے اب تک آ گیا, ایک مثال دے رہا ہوں, شام 5 بجے بیٹھا, صبح 7 بجے آ گیا, ختم ہو گئے بات. یار باپ اب وہ ٹرین تک پہنچا کیسے 5 بجے تک, اور یہ کتنی جگہ وہ رکی 7 بجے تک
نہیں,
اور کیوں رکی
نہیں,
کتنی مرتبہ یہ اٹھ کر ذرا ٹوائلٹ میں گئے, سیٹ والا کیوں نہیں ان کو بیٹھنے دے رہا تھا, اتنی داستان سنائیں گے. وہ گیا آدمی نا سب نے, یار میں نے تھوڑی اس کو بٹھایا تھا ٹرین میں بھیا, میرے سے کس چیز کا بدلہ لے رہا ہے وہ. تو یہ ایسے بعضوں کا لوگ ہوتے ہیں کہ بہت ڈیفیکلٹ ہوتے ہیں, ان سے بات کرنا بھی ڈیفیکلٹ ہے, بڑا لمبا کرتے ہیں, شارٹ نہیں آتا ان کو.
سب انسان کو خود کیسے اندازہ ہوا کہ میں جو گفتگو کر رہا ہوں یہ غیر ضروری باتیں کر رہا ہوں, یا جو میں جس پوائنٹ پہ آنا چاہ رہا ہوں وہ پوائنٹ تو کہیں پیچھے رہ گیا.
آسان ہو جائے, یہ تو میں نے کہا آسان ہو جائے نا, کوئی آپ کو کہہ تو سکے کہ بھائی یہ پرابلم ہے. یار پیٹ پر لگا داغ کس کو نظر آئے گا, کوئی اور ہی بتائے گا نا کہ آپ کی پیٹ پر فلاں داغ ہے. تو انسان کے بعض وہ عیوب ہوتے ہیں کہ جس کا اس کو ادراک نہیں ہوتا. بعضوں کا ادراک ہوتا ہے, بعضوں کا اتنا ہوتا ہے. اچھا آپ کو بعض اوقات جنید بھائی ایسی عادتیں ہوتی ہیں جس کا آپ کو پتا آپ کے اندر ہے, مجھے پتا ہے میرے اندر, آپ کو پتا آپ کے اندر. اچھا آپ ان عادتوں کو پسند بھی نہیں فرماتے, مگر وہ عادتیں آپ کی اتنی مطلب کہ وہ اندر میں وہ جگہ بنا چکی ہیں کہ آپ خود پریشان ہیں آپ کی ان عادتوں سے. ایسا ہوتا ہے انسان کے اندر بعض اوقات عادت ہوتی ہے کہ وہ خود اپنی عادتوں سے شارٹ ٹیمپر, بندے کو پتا ہے میں شارٹ ٹیمپر ہوں, وہ اس کو تنگ بھی ہے لیکن وہ نہیں بدل پا رہا خود کو. تو اب بتائیے کہ جس طبیعت سے آپ تنگ ہیں, آپ کی طبیعت سے آپ تنگ ہیں, تو میرا حال کیا ہوگا؟ تو یہ انسان کی طبیعتوں کے یہ سارے معاملات ہوتے ہیں. اپنی طبیعت میں یا آپ کو آپ لگے گا یہ طبیعت, بھائی طبیعت ہی مین چیز ہے, اور ہم سب انسانوں میں رہتے ہیں اور انسان کس طبیعتوں کو پسند کرتے ہیں, آپ کے ارد گرد رہنے والے کس طبیعت کو پسند کرتے ہیں, اس کا تو خیال رکھنا پڑے گا نا. اس کے لیے آپ کو کہیں کہیں مطلب جانے کی ضرورت نہیں ہے, کہیں جانے کی ضرورت نہیں ہے. آپ صرف میرے رسول پاک صاحب الاولاک صلی اللہ تعالی علیہ وسلم کی سیرت کو پڑھ لیں, بس. شادیاں بھی ہیں, ازواج بھی ہیں, اولاد بھی ہے, صحابہ بھی ہیں, مال تجارت والا کام بھی ہے, اور بیٹھنا بھی ہے, بات بھی کرنی ہے, اپنے صحابہ کے ساتھ کھانا بھی کھانا ہے, اور मतलब जिंदगी का कौन सा गोशा है या जिंदगी का वो कौन सा शोभा है कि जिसमें रहनुमाई ना मिलती हो प्यारे आका की ज़ात पाक से, तो वहां से रहनुमाई ले लें कि कैसे आप बतौर वालिद कैसे थे, आप मतलब कि बतौर नाना कैसे थे, आप बतौर शोहर कैसे थे। तो इस तरह की जिंदगी का बहुत सारे आपके पहलू से बंदा रहनुमाई ले सकता है। कोई आपके सामने खिलाफ मिजाज बात हो जाती तो आप किस तरह आप उसके मुतालिक इरशाद फरमाया करते थे, और बैठने का उठने का कलाम वगैरह करने का क्या अंदाज मुबारक हुआ करता था। ये यही आइडियल लाइफ है, और इंसान की जिंदगी को मतलब के वो बेहतरीन जिंदगी बनाती है मेरे आका सल्लल्लाहु अलैहि वसल्लम की हयात पाक। ये है
क्वेश्चन, ये है कि इस तरह जिस तरह आप फरमा रहे हैं कि बंदा आसान तबीयत हो जाए और नरमी उसके अंदर आए, तो क्या आपको यूं नहीं लगता कि इस तरह इंसान की जिंदगी में खुद ही डिफिकल्टीज और परेशानियां भी इस तौर पर बनेंगी कि वो जिस घर में है वो नरम तबीयत है, कोई बात ही नहीं सुन रहा, कोई बात कह रहा है कोई नोटिस नहीं कर रही है, तो आप भोला सा आदमी है, अपना आदमी है, नरमी है इनके मिजाज में, आसान आदमी है, इसको दे दें तो भी ठीक है, ना दें तो भी ठीक है। अच्छा, वो काम जो घर वालों के जैसे बच्चों की माँ को करने चाहिए, उनको उसकी देखभाल करनी चाहिए, ख्याल करना चाहिए, तो वो भी इससे सुस्ती का शिकार हो जाएगी, कहना उन्होंने है नहीं गुस्से में, तो इन्होंने आना ही नहीं है।
सलमान भाई कहाँ चले गए आप? आप आसान तबीयत को, नरम तबीयत को आप बेशर्मी, बेहयाई, बेगैरती, ढिटाईपन, ढीठपन, तो जनाब वो मतलब के इस तरह अधूरा थोड़ी होता बंदा यार, जो अपनी तबीयत में आसानी पैदा कर दे वो आपकी जिंदगी को कितना आसान बना देगा। सबसे ज्यादा मुश्किल काम तो मुझको खुद को बदलना है। तो आसान आदमी के साथ सामने वालों की जिंदगी आसान हो जाती है, वो उनसे हया करते हैं, वो उनसे मोहब्बत करते हैं, और मोहब्बत फरमाबरदारी लाती है। तो आपने पढ़ा होगा, आपको जिससे मोहब्बत होती है आप उसकी फरमाबरदारी करते हो यार। मोहब्बत इताअत लाती है, मोहब्बत फरमाबरदारी लाती है, मोहब्बत बेबाकी कहाँ लाती है यार।
ठीक है,
ये तो एक तकाजा है, फलसफा है, और एक नेचर है कि आपको जिससे मोहब्बत हो जाएगी आप उसके फरमाबरदारी करोगे। आप है या ये तो नेचर है, नहीं है
ऐसा ही
है? तो ये आप जब नरम हो जाओगे, आप आसान हो जाओगे, और जब आप इजी टू हैंडल हो जाएंगे आप, और इजी टू अप्रोच हो जाएंगे। अच्छा, एक आदमी अप्रोच भी नहीं आ रहा कि अब कोई गुजार लो, चलो उसके साथ कैसे गुजारना है। अब बहुत बात सलाहित है भाई, रबते में तो आए, सलाहितों का क्या करो। वो कम से कम मतलब क्या वो सलाहियत, वो आदमी रबते में ही नहीं आ रहा, उसकी सलाहियतों को क्या करो, वो बात ही नहीं समझ पा रहा, मैं उसकी सलाहियतों को क्या करो, वो वक्त ही नहीं दे रहा, मैं उसकी सलाहियतों को क्या करो, बात है ना। तो ये जो चीज है ना, आसानी बंदे के अंदर आसानी पैदा हो जाना, और इस्लाम व दीन का एक बेहतरीन प्रिंसिपल है जो मैं इस वक्त बयान कर रहा हूँ। मोमिन आसान होता है, सहल होता है। मोमिन की खसूसियत ये, वो सहल है, वो आसान है, उसे रिश्तेदारी करना आसान है, उसको दावत देना आसान है, उससे दावत लेना आसान है, वो बहुत सारी चीज, एक तबीयत एक आसान,
माशाल्लाह
आपको, आप बहुत कंफर्टेबल हो गए यार,
माशाल्लाह। एक मैसेज के जरिए हमारे पास क्वेश्चन है कि अगर औलाद जो है ये दुरुस्त रस्ते पर है और वालिदैन जिस डगर पर चल रहे हैं वो गलत है, अब औलाद क्या करे?
नेकी की दावत दे, घर में दर शुरू रखे, और एक अदब और एहतराम के दायरे में रहकर अपने वालिदैन की इस्लाह की कोशिश करती रहे, अपने अमल इल्म और तक्वे के साथ जिंदगी गुजारे।
अच्छा।
और जो अमीर सुन्नत के जो घर में मदनी माहौल बनाने के 19 मदनी फूल हैं उस पर अमल करे, रब ने चाहा तो उसको फर्क मिलेगा।
मरहबा। इस तरह एक और भी एक मैसेज था, और वो ये था कि औलाद तो कुर्बानी करना चाह रही है लेकिन वालिद साहब कह रहे हैं भाई इस दफा जानवर बहुत महंगा है, हालात मतलब टाइट हो जाएंगे अपने, इसमें पैसे ज्यादा लग जाएंगे जानवर लेने में, तो अब क्या किया जाए?
औलाद को चाहिए कि वालिदैन कुर्बानी तो कर ही रहे हैं, अब उनकी अगर पोजीशन इतनी मजबूत नहीं है,
नहीं कर रहे ना जी, वो कह रहे हैं जरूरत ही नहीं करने की दफा,
नहीं अगर उन पर वालिदैन पर यानी कि घर के किसी फर्द पर कुर्बानी वाजिब नहीं है, अगर वाजिब नहीं शरण तो मजबूर ना किया जाए, जब शरीयत ने उसको मजबूर नहीं किया तो फिर हम कौन होते हैं मजबूर करने वाले?
बिल्कुल ठीक।
और अगर शरीयत ने पाबंद किया है कि कुर्बानी वाजिब है तो जिस पर वाजिब है उसको कहें या ना कहें उसको करनी ही पड़ेगी, लेकिन बाद घर होते हैं कि जिन पर कुर्बानी वाजिब नहीं होती लेकिन اللہ کا ہے، محلے داری ہے، کچھ خواہش بھی ہے اور ایک دل بھی کرتا ہے، تو ہر سال وہ کچھ نہ کچھ چھوٹا بڑا جانور لے آتے تھے کہ چلو یار قربانی کر لیتے ہیں. اصلا ان پر بعض قربانی واجب نہیں تھی، شرن میں بات کر رہا ہوں، ایک سچویشن کی بات کر رہا ہوں، لیکن وہ بس کرتے تھے. جیسے کئیوں پر فطرہ واجب میں تو فطرہ دے ہی رہے ہوتے ہیں،
ایسی بات
ٹھیک ہے نا، تو لیکن وہ واجب وہ دے رہے ہیں، ان کو رائے خدا میں دینا ہے، تو اس طرح قربانی کر رہے ہیں. لیکن اگر اس بار حالات صحیح نہیں ہے، لاک ڈاؤن کی وجہ سے، کرونا کی وجہ سے، بہت سارے معاشی ایشوز ہیں، اگر کسی کے حالات صحیح نہیں اور ان پر شرن واجب بھی نہیں ہے، تو پھر فیملی کو چاہیے کہ وہ کمپرومائز کرے.
ٹھیک،
ہاں، اگر کوئی مثال کے طور پہ مل جل کر ایسا ہو سکتا ہے کہ گھر کے 5-7 افراد ہیں، تو 5-10 ہزار آپ نے دے دیے، 5-7 ہزار میں نے ملا لیے، 5-7 ہزار انہوں نے ملا لیے، تو کوئی مطلب کہ 25-30 ہزار روپے کا بکرا آ گیا، تو ایسے کیونکہ گائے بھی یا بڑا جانور بھی اگر آپ لینے جائیں گے تو مجھے نہیں لگتا کہ 80-85 سے کم میں کوئی مناسب سا جانور آپ کو ملے. کیونکہ جب مثال کے طور پر اگر کوئی 10 ہزار روپیہ بھی حصہ لے رہا ہے بڑے جانور کا، تو 70 تو ویسے ہی ہو گئے. تو وہ جو اجتماعی قربانی کے طور پر جانور لائے جاتے ہیں، ان کے دکھنے میں اگرچہ وہ قربانی ان کی درست ہوتی ہوگی، شرن وہ قربانی کا جانور ایسا ہی ہوتا ہوگا جس کی قربانی درست ہوتی ہوگی، لیکن جب بندہ گھر کے لیے لاتا ہے نا، فیملی کے لیے اپنے گھر میں رکھنے، تو تھوڑا سا اس سے مزید اچھا ڈھونڈنے کی کوشش کرتا ہے. جب اچھا ڈھونڈیں گے تو 5-10-15-20 ہزار روپے زیادہ ہی دینے پڑ جائے.
ٹھیک ہے، چلیں آگے بڑھتے ہیں، کال شامل کرتے ہیں. جی
نگرانے شورا، میں ایک واقعہ بتانا چاہتا تھا آپ کو. کچھ دن پہلے میرے پاس ایک نا شخص آ کے بیٹھا دکان پر، بڑی اچھی اچھی باتیں کر رہا تھا میرے ساتھ، تو مجھے بڑا اچھا لگا. میرا دل گیا کہ یہ شخص میرے پاس آ کے بیٹھا کرے روزانہ. کافی دیر باتیں ہوتی تھیں، کچھ دیر ہی گزری حضور، تو اس نے جیب سے ایسے ہی پان نکالا نا، منہ میں رکھ لیا، پھر وہیں میری دکان کے باہر تھوکنے لگ گیا. جیسے ہی اس نے یہ حرکت کی حضور، مجھے تو بڑا غصہ آیا اس پہ اور بڑا عجیب لگا کہ یہ کیا کر رہا ہے. تو حضور، اس طرح کے جو بندے ہوتے ہیں تو ان کے بارے میں ارشاد فرما دے کہ انہیں پتہ ہی نہیں ہوتا کہ ان کے یہ چیزیں ان کے اخلاق کے کیسے بگاڑ رہی ہیں، تو حضور اس بارے میں کچھ ارشاد فرما دے.
یہ آپ کو بھی دیکھیں نا، چند دن میں پتا چلا نا، اسی ٹائم پہ تو نہیں پتا چلا. تو انسان کی عادت اور اتوار جو ہے نا، یہ میٹر کرتی ہیں. جب یہ سامنے آتی ہے، جب آپ کچھ وقت گزارتے ہیں ان کے ساتھ، یا وہ آپ کے ساتھ کچھ وقت گزارتے ہیں، تو آہستہ آہستہ پھر وہ اپنی وہ جو عادتیں جو انہوں نے وقتی طور پر دبائی ہوئی ہوتی ہیں، وہ پھر آہستہ آہستہ اس عادتوں کو زیادہ دیر دبا نہیں سکتے. اس لیے میں نے کہ انسان کی جو پہچان ہے نا اصل میں، وہ سفر کے دوران، یا آپ کا پڑوسی ہوگا اس کے ساتھ رہ رہے ہوگے، اس کے ساتھ ایک اچھا خاصا وقت گزار، یا معاملہ کیا ہوگا، کاروبار کیا ہوا ہوگا، تو پھر اصل پہچان بندے کی ہوتی ہے. تو عادتوں کا بڑا حصہ ہوتا ہے. مگر میں اس میں ان اسلامی بھائیوں کے لیے عرض کروں گا کہ جو اس طرح کی حرکتیں کرتے ہیں، بڑا مہذب و معزز نظر آنے والا اس طرح کی حرکت کر جاتا ہے کہ سامنے والے کو عجیب جھٹکا لگتا ہے کہ یار یہ اتنے مطلب اس کو اتنے بھی مینرز کا پتہ نہیں ہے. وہ آتے جاتے، اٹھتے بیٹھتے، ان کو نہیں سمجھ پڑتی کہ یار ہمیں کیا کرنا چاہیے تھا. اور یہ وہ حرکت کرتے ہیں کہ یہ ان کو نہیں لگ رہا ہوتا کہ ہم کیا حرکت کر رہے ہیں. وہ بیٹھے بیٹھے ناک میں انگلی گھما رہا ہوگا، کان میں انگلی گھما رہا ہوگا، اور پتہ نہیں کیا کیا حرکتیں کر رہا ہوگا. پتہ نہیں وہ کدھر بادلوں میں بیٹھا ہوا ہے، چاند تو گھوم رہا ہے، کدھر گھوم رہا ہے. اس کو سامنے والوں کو بیٹھنے میں اتنی کراہیت ہو رہی ہے، مگر یہ حضرت ان کو سمجھ ہی نہیں پڑ رہی ہوگی کہ میں کر کیا رہا ہوں. وہ بول رہے ہوں گے تو ان کے مطلب کہ وہ بولتے ہوئے لفظ کہیں ادھر جا رہا ہے، ادھر جا رہا ہے. سامنے والے اس کا منہ ہی دیکھ رہے ہوں گے کہ یار یہ کیوں، کوئی ترتیب ہی نہیں ہے. ارے لفظوں کی ترتیب نہیں، کردار کی ترتیب نہیں، تو پھر اب تک ہوا کیا ہے؟ تو بہت تربیت کی ضرورت ہے. اصل ہے ہی پرابلم یہ، آپ نے جب جو سوال کیا، تربیت کی بہت ضرورت ہے کہ بندہ تھکتا نہ پھرے، کچرے نہ پھینکتا پھرے. اچھا اب تو خیر آپ کو تو وہ بندہ بھلا لگا جس کا تعریف جب تک لگا، لیکن یہاں میں ایک تھوڑی سی حکمت کی بات میں آپ سے عرض کروں گا، عقل کی بات یا اپنے آپ کو سنبھالنے کی بات. میں آپ سب کے لیے، میرے لیے بھی، آپ سب کے لیے بھی ذرا سمجھنے کی کوشش کیجیے گا. بعض لوگ جو نا کہیں جا کر بیٹھ جاتے ہیں، کیا ٹائم پاس کر، دکان پر جا کر کسی کی بیٹھ جائیں گے، کسی کے گھر پہ جا کر بیٹھ جائیں گے، کسی کے آفس میں جا کر بیٹھ جائیں گے، अच्छा बात बहुत अच्छी है। अच्छा वो भी बेचारा जिसके पास आप गए, वो भी एक अच्छा मिलनसार सा मुस्कुराता आदमी है, आपको लगे यार मेरा जाना उसको अच्छा लगता है, अच्छा नहीं लगता। वो एक आध दिन आए थे, आपको अच्छा लगा, उसको चाय पानी बिस्किट वगैरह किया आपने, उसने आपका, तो अब आप चले जाएं यार। फिर वो जब आपको फोन करे, बुलाए, आपको याद करे, फिर जाएं या किसी काम से जाएं, यानी अपने और दूसरों के वक्त की कदर करना सीखें। जाकर बैठ ना जाए यार, आप वैसे ही बैठा था यार, आपसे गपशप लगाने का, भाई तो तुम्हारे पास टाइम है, कोई तो सबके पास टाइम थोड़ी है गपशप लगाने का। इतना फारिग वक्त था दुरूद शरीफ पढ़ लेते, कुछ मतलब नमाजें पढ़ लेते, तिलावत कर लेते, इल्मे दीन हासिल कर लेते। ये मैं आपको जो अर्ज कर रहा हूँ ना, ये यूं समझिए कि मैं उन हजारों लाखों कहूँ कि शायद मुबालगा ना हो जाए, मैं उन हजारों की नुमाइंदगी कर रहा हूँ जो किसी ना किसी की वजह से परेशान है, बेवक्त घर चले जाएंगे, बहुत गुजर रहा था सोचा आपसे मिलता हुआ चला जाऊं, अरे भाई ये कैसे, ये कोई अंदाज थोड़ी कि मिलता हुआ चला जाऊं आपसे, वो नहीं था उसके पास इस टाइम, वो बेचारा अभी थका हुआ घर पर आया था, तो उसने ठीक है जिसके पास आ गया उसे मेहमान नवाजी कर लेनी है खुश दिली के साथ, अल्लाह उसको तौफीक दे। बस समझना हमको है, आप किसी की दुकान पर जाकर बैठ जाए, अब उसको अकाउंटेंट से बात करनी है, उसको टेलीफोन पर बात करनी है, अब आप उसके ऑफिस में बैठे उसका फोन आ गया और वो बेचारा चबा चबा के बात करोगे, वो आपके सामने डील कर ही नहीं सकता, बात कर ही नहीं सकता, और अभी अच्छा वो भी तो बैठा हुआ वही देख रहा है, अब वो दिल दिल में सोच रहा है यार मुंह क्या हिला रहा है, भैया सलाम कर जाओ यार, मेरे को काम कर रहे तो हमारा, मैं कारोबार पर बैठा हुआ हूं, दुकानदारी कर रहा हूं, बिजनेस कर रहा हूं, नहीं होता ये, सेंस होना चाहिए, बंदा जाए काम करे निकल जाए। जब तक को आदमी कहते ना कि 10 दफा कहे ना तो मना कर दे, 11वीं दफा में 11 मिनट की बात मान ले, और फिर मतलब कि 12वीं मिनट में, वो एक मिसाल दे रहा हूं, वो चला जाए। इज्जत के साथ जीने की आदत पैदा करें और अपनी इज्जतों की अपने हाथों हिफाजत करने की कोशिश करें, बोझ ना बने किसी के ऊपर। ये आम रूटीन की बात, हम आम लोगों की बात कर रहा हूं, जो खवास होते हैं जिनका आना उठना बैठना मिलना और जिनके कदम आना, ये मतलब इंसान अपने अंदर को एक एजाज समझता है, एक सादत समझता है, बरकत समझता है और दुनिया और आखिरत की इसमें अपनी भलाइयां समझता है, वो एक अलग टॉपिक है। मगर मैं उमूमी आपस की गुफ्तगु कर रहा हूँ कि फोन की घंटी बजा दी, अब उसने उठा लिया फोन, आप वो क्या हाल है, ठीक है जी हुकुम, बस यार बैठा हो तो आपकी याद आई, सोचा आपको मैं फोन कर लूं, तुम्हारी मेहरबानी।
से ऊपर की बात बताऊं मैं आपको, कॉल आई मेरे पास, क्या हाल है आपके, कैसे हैं आप, खैरियत से हैं जी अल्हम्दुलिल्लाह। वो मैंने कहा जी हुक्म फरमाए, वो मेरे पास 3 मिनट रखे हुए थे, उनकी लिमिट खत्म होने वाली है, तो मैंने
आपकी सबर की लिमिट का इम्तिहान ले लो।
अल्लाह अकबर,
ये नहीं होता ऐसा, नहीं होता ऐसा, मैं आपको बता रहा हूँ नहीं होता ऐसा, नहीं होता, बहुत मतलब संभल के जीना होता है यार, बहुत संभल के जीना होता है, लोगों का ख्याल रखें, मेहरबानी करें।
ठीक है, कॉल
डॉक्टर
सियालकोट से बोल रहे हैं, जरा ना पढ़ाई में दिलचस्पी नहीं लेता है और नफ्सियाती मसला भी, एक डॉक्टर साहब को बताया था उन्होंने कोई दवाई वगैरह दी थी लेकिन कोई फर्क पास नहीं पड़ा, तो इसलिए कोई रूहानी इलाज और कोई काम मुकम्मल नहीं करता, थोड़ा सा करके फिर छोड़ देता है,
अगर कोई बीमारी है, कोई ज़हनी प्रॉब्लम है तो अल्लाह दूर फरमा दे, रूहानी इलाज भी लेते हैं। अगर मैं अब डायरेक्ट इनको नहीं, इनका तो खैर इंशाल्लाह ये इलाज बताएंगे, डॉक्टर ज़ीरा से भी मशवरा करेंगे, लेकिन मैं अब जनरल बात करता हूँ। हम ये देखते हैं कि बच्चा मेरे बताए हुए काम में दिलचस्पी नहीं ले रहा, हो सकता है कि बच्चा किसी और काम में दिलचस्पी ले रहा हो, उसकी दिलचस्पी किसी और काम में, अच्छा वो काम भी ना शरण नाजायज हो ना कोई गलत हो, आप नहीं चाहते कि ये काम हो, लेकिन देखिए अगर बच्चे की दिलचस्पी किसी और तरफ है, वो किसी और सब्जेक्ट में दिलचस्पी ले रहा है, वो किसी और काम में दिलचस्पी ले रहा है, तो जिसमें दिलचस्पी ले रहा है अगर उसमें कोई शरीयी खराबी नहीं है तो उसको दिलचस्पी ले लेने दें और उसमें आप उसको सपोर्ट करें। अगर पैशन के मुताबिक प्रोफेशन हो जाएगा तो उसकी परफॉर्मेंस डबल हो जाएगी, उस आप पे अच्छा हो जाएगा। अब मतलब आप बोलेगा लड़का, अच्छा मिसाल के तौर पर एक बच्चा है या थोड़ा सा बड़ा हो गया, वो कारपेंटर का काम बहुत अच्छा है, लकड़ियां जोड़ लेगा, ठक ठक करके कोई अच्छी सी चीजें बना लेगा। बोले नहीं, डेंटिंग पेंटिंग का काम करे यार, ये वेल्डिंग का काम करे। मिसाल दे रहा, वो वेल्डिंग का काम के बजाय वो कारपेंटर का काम करना बेहतर जानता है। बात जैसे मिसाल कर दो, कोई बच्चा बैठा हुआ है कि वो हिसाब किताब की जगह पर वो लाइनें खींच रहा है, तो हो सकता है कि वो अकाउंटेंट ना बने, वो आर्किटेक्ट बन जाए। दिलचस्पी देखें, ये बड़ों का काम है अपने बच्चों में दिलचस्पी देखें। अगर वो दिलचस्पी जो इनकी है वो दिलचस्पी दुरुस्त है, उसमें कोई ना अखलाकी खराबी है ना शरई खराबी है, तो कर लेने देना, क्या प्रॉब्लम है। आखिर जरूरी है कि हम बड़े यही चाहें कि जो मैं चाहता हूं वही हो? कुछ भी नहीं हो सकेगा ना, वो आपके अरमानों पर पूरा उतरेगा ना वो कोई परफॉर्मेंस दे सकेगा, क्योंकि वो चल नहीं रहा है। आप उसको हाँ कर रहे हो, चला रहे हो, जैसे कि गाड़ी को धक्का मार मार के चलाते हैं, तो परफॉर्मेंस तो कुछ भी नहीं आना, हुई आप भी थक जाएंगे। तो ये भाई जो बड़े हैं ना, मैं बड़ों के लिए अर्ज कर रहा हूं। इसी तरह घर में बच्चियां होती हैं, बच्चियों की भी कुछ दिलचस्पियां होती हैं, तो वालिदैन को चाहिए कि आसान, वालिदैन में भी आसानियां पैदा होनी चाहिए। वालिदैन को भी चाहिए कि अपनी औलाद के लिए आसानियां अपनी तबीयतों में पैदा करें, और मतलब कि वो ऐसा स्टाइल ना रखे बस जो कह दिया वो करना पड़ेगा। अरे भैया वो मतलब कि कहां है बच्चा, वो नहीं होता इस तरह। हाँ, जहां आपको शरीयत ने जिन जिन कामों में अपनी औलाद पर सख्ती करने की इजाजत दी है वो अलग है, उसका इल्म हासिल कर लें, अदरवाइज इजी रहे प्लीज। बच्चों को भी मतलब एक कंफर्टेबल माहौल दें, ये मैं जनरल बात कर रहा हूं। अलबत्ता रूहानी इलाज ले लेते हैं, फिर डॉक्टर जीरक से मजमूई तौर पर कुछ समरी हासिल करते हैं इंशाल्लाह।
शुरू में ऐसा माशाल्लाह आपने फरमाया था ना, आसान बने, मोमिन आसान होता है, तो इसी तरह बच्चों के लिए भी आसानियां पैदा करें ना। सख्ती बाज़ूकात बेजा जो है ना वालदेन की तरफ से जो इस तरह के मामलात होते हैं, तो यूं भी बाज़ूकात बच्चे दिलचस्पी नहीं लेते उस काम के अंदर। बहरहाल रूहानी इलाज मैं अर्ज़ करता हूँ, अगर देखें बच्चे अगर खुद इस वजीफे पर अमल करना चाहें तो आसान सा रूहानी इलाज में इंशाल्लाह अज़्ज़वजल रूहानी इलाज भी आसान सा अर्ज़ करूँगा, बच्चे भी अमल कर सकते हैं। और दूसरा ये है कि वालिदैन अगर चाहते हैं कि हमारे बच्चों की पढ़ाई में दिलचस्पी पैदा हो और पढ़ाई में उनका दिल लगना शुरू हो जाए, और जो वो सबक पढ़ें जो याद कर रहे हैं वो उन्हें याद भी हो, तो अमल ये करना है कि या अल्लाहु या रहमानु ये पढ़ेंगे 101 मरतबा अव्वल व आखिर दुरूद पाक के साथ। ये पढ़कर आप पानी पे दम करके रख लें। अच्छा, दिन में ये 5 टाइम ये अमल करना है। इसका एक आसान तरीका ये भी है कि हर नमाज के बाद चाहें तो आप 101 मरतबा ये वजीफा पढ़कर पानी पे दम करके रख लें, और ये दम क्या हुआ पानी आप अपने बच्चों को पिलाएं। इंशाअल्लाह ज़वजल इस वजीफे की बरकत से, इस रूहानी इलाज की बरकत से आपके बच्चों का पढ़ाई में दिल लगना शुरू हो जाएगा। अच्छा, इसी तरह देखें, यहाँ पर यह भी अर्ज़ करूँ मदनी चैनल के नाज़रीन, बाज़ूक़त इम्तिहानात की तैयारी कर रहे होते हैं, सबक याद कर रहे होते हैं, सबक याद नहीं हो पा रहा होता, अच्छा इसी तरह पढ़ाई में दिल भी नहीं लग रहा होता, तो आप चाहें तो आप खुद भी इस वजीफे पर अमल करके पानी पे दम करके ये दम किया हुआ पानी आप पी लें। अच्छा, ये बच्चों के लिए भी है और बड़ों के लिए भी है, बड़ी उम्र के अफराद भी इस वजीफे पर अमल कर सकते हैं, और अगर बच्चे छोटी उम्र के हैं नहीं पढ़ सकते ये वजीफा, तो अब ऐसी सूरत में वालिदैन ये वजीफा पढ़कर पानी पे दम करके अपने बच्चों को पिला दें। बल्कि इसमें एक और बेहतर तरीका ये भी है कि पानी बनाकर आप रख लें और वक्तन फवक्तन ये आप अपने बच्चों को पिलाएं, और यही वजीफा पढ़कर बच्चों पर दम भी करें, इंशाअल्लाह अज़्ज़वजल बच्चों का पढ़ाई में दिल लगना शुरू हो जाएगा। अच्छा, इसके बाद औकात मुख्तलिफ वजूहात भी होती हैं, अब जैसे सबक भी पढ़ लें तो दीगर काम काज में भी मसरूफ़ हैं, तो याद रखिए कि पढ़ाई के दौरान तवज्जो का होना, यकसोई का होना और हुजूर कल्ब का होना, यानी जहनी तौर पर भी हाजिर हों और कल्बी तौर पर भी हाजिर हों, पढ़ाई की तरफ तवज्जो भी हो। अब ऐसा ना हो कि पढ़ भी रहे हैं याद भी कर रहे हैं, दूसरे कामों की तरफ तवज्जो भी है, दूसरे काम भी साथ साथ निपटा रहे हैं या मोबाइल में लगे हुए हैं, तो फिर ऐसे कैसे पढ़ाई में दिलचस्पी पैदा होगी, ऐसे कैसे फिर सबक याद होगा। तो इन तकाज़ों को भी पेश नज़र रखा जाए, जो वजूहात मैंने आपके सामने बयान की इनको भी पेश नज़र रखा जाए, और साथ साथ इस वजीफे पर भी अमल करें। अल्लाह पाक की रहमत से इंशाअल्लाह अज़्ज़वजल आपका भी और आपके बच्चों का भी पढ़ाई में
डॉक्टर ज़ीरक से पहले हो जाएगा इंशाअल्लाह। डॉक्टर ज़ीरक क्या फरमाते हैं आप?
जी, ये जो सवाल हुआ वालिद साहब की तरफ से, तो मेरे जहन में 5
اس کے ٹاپک ایریاز آئے تھے، دو تو اس میں ڈسکس ہو گئے، ایک آپ کی طرف سے اور ایک جنید بھائی کی طرف سے. جو پچھلے تیس ہیں وہ عرض کرتا ہوں کہ پڑھائی میں بعض دفعہ کیا ہوتا ہے کہ بچے کو سبجیکٹ وائز کچھ سبجیکٹس میں زیادہ انٹرسٹ ہوتا ہے اور کچھ میں نہیں ہوتا. اس میں بنیادی مسئلہ یہ ہوتا ہے کہ جس سبجیکٹ میں اس کا انٹرسٹ نہیں ہے اس کو صحیح طرح سے اس سبجیکٹ کی سمجھ نہیں آ رہی. تو والدین کو چاہیے اور اساتذہ کرام کو چاہیے کہ اس بچے پر خصوصی توجہ دے کر ان کو جو سمجھ نہیں آ رہی وہ سمجھایا جائے، جب سمجھ آئے گی تو انشاءاللہ اس سے انٹرسٹ بھی پیدا ہو جائے گا. دوسرا پہلو یہ ہوتا ہے کہ بعض دفعہ اگر بچہ بالکل ہی پڑھائی پر توجہ نہیں دے رہا تو اس کے اسکول کے معاملات کو دیکھا جائے کہ بچے کے اسکول کا ماحول کیسا ہے، دیگر بچے اس کو کوئی تنگ تو نہیں کر رہے، بولی تو نہیں کر رہے، مار پیٹ کا شکار تو نہیں ہے، یا اس کو جو ہے وہ پک کیا جا رہا ہے ظاہر مطلب اس کی شکل کے حوالے سے، صورت کے حوالے سے. تو اسکول کے ماحول کا والدین جو ہے وہ اساتذہ کے ساتھ بیٹھ کر اس بات کا جائزہ لے. بعض دفعہ یہ بھی پرابلم ہوتی ہے کہ اسکول میں ماحول بچے کو تنگ کیا جا رہا ہے تو بچہ اس سے جو ہے وہ اس کو ایک خوف کی سی کیفیت پیدا ہو جاتی ہے، گھر میں بھی آئے گا تو کتابیں نہیں کھولے گا کیونکہ اسے اسکول کی یاد آئے گی. پھر تیسرا جو پہلو تھا کہ گھر کا ماحول، دیکھیں اگر گھر کا ماحول جیسے جنید بھائی نے کہا کہ یہ سوئی حاصل ہو تو ایک تو یہ ڈسٹریکشن کا تذکرہ کیا، دوسرا یہ ہے کہ گھر میں والدین کا آپس میں برتاؤ کیسا ہے، دیگر بہن بھائیوں کا آپس میں برتاؤ کیسا ہے، گھر کا ماحول ہی اگر ڈسٹرب ہے، پریشانی ہے تو ایسی صورت میں بچہ جو ہے وہ پڑھائی میں اور دیگر چیزوں میں دلچسپی نہیں لے گا. یہ اس سوال کے جواب میں ہو گیا. اور باقی جو نگران شورا نے کہا کہ سمری کے طور پر طبیعت میں آسانی، تو اس حوالے سے ایک سائیکالوجی کی ریسرچ ہے جوہری زونڈو ایک سائیکالوجسٹ کا، تو اس نے ایک یعنی کہ ریسرچ پیش کی تھی یہی طبیعتوں میں کمزوریوں کے حوالے سے اور طبیعت میں اچھی خوبیوں کے حوالے سے. تو یہاں یو کے یورپ میں کھڑکیاں عموماً جو ہے وہ ان کے چار وہ خانے ہوتے ہیں، تو جوہری کی کھڑکی کے حوالے سے دیکھا جائے تو اس نے ایک کھڑکی یا ایک خانے میں ان لوگوں کو ڈالا کہ جن کو اپنی عادات چاہے یہ اچھی ہو یا بری انہیں خود بھی معلوم ہے اور دوسرے بھی ان کی ان عادات کو جانتے ہیں، ایسے لوگوں کی اصلاح آسان ہوتی ہے. اگر وہ تھوڑی سی توجہ کرے تو وہ اپنی بری عادات کو صحیح کر سکتے ہیں اور اچھی عادات کو مزید بہتر کر سکتے ہیں. دوسرے حصے میں اس نے ان لوگوں کو ڈالا کہ جو اپنی عادات کے حوالے سے تو اویئر تھے لیکن دیگر لوگ ان کی جو برائی والی عادتیں ہیں ان سے اویئر نہیں تھے، ان کو نہیں جانتے تھے. اس کی اصلاح تھوڑی نسبتاً کم آسان ہے کیونکہ یہ اگر اپنے آپ توجہ کرے گا تو جو ہے وہ صحیح ہوگا، ورنہ جو ہے یہ اس کے پہلی نسبت سے کم ہے. تیسرے حصے میں اس نے ان لوگوں کو ڈالا کہ جس میں مجھے اپنی عادات کا تو پتہ نہیں ہے لیکن دیگر لوگوں کو میری عادات کا زیادہ علم ہے برائی کے حوالے سے. یہی مثال لے لیں جیسے وہ ویور نے پان کھانے والی کی مثال دی، تو اب اگر دوسرے کی اصلاح کو میں اچھے معنوں میں لے لوں گا تو میری اصلاح ہو سکتی ہے. چوتھے خانے میں اس جوہری نے ان لوگوں کو ڈالا کہ جن کو اپنی بری عادات کا خود بھی پتہ نہیں ہے اور دیگر لوگوں کو بھی پتہ نہیں ہے. یہاں سائیکالوجی کے پاس جواب تو نہیں ہے لیکن الحمدللہ دین اسلام کے پاس میں تعلیمات میں جواب موجود ہے اور وہ ہے پیر کامل کی صورت میں. پیر کامل ہوگا تو انشاءاللہ عزوجل ہماری وہ عادتیں جن کا بری عادتیں جن کا ہمیں بھی پتہ نہیں دوسرے بھی نہیں جانتے تزکیہ نفس کے ذریعے اس کا ہمارا علاج ہو جائے گا.
اچھا صاحب آپ نے فرمایا کہ والدین اولاد کے لیے آسان بن جائیں، تو یہ کیسے ہوگا؟ ماں باپ اولاد کے لیے کس طرح آسان بنے؟
بات کرنے جیسے مثال کے طور پر بیٹا والد صاحب سے، آج کل جیسے ہمارے ینگ نوجوان ان کو کچھ نہ کچھ ان کے ذہنوں میں باتیں آتی ہیں، باہر آتے جاتے ہیں، تعلیمی اداروں میں آتے جاتے ہیں، دوستوں میں اٹھتے بیٹھتے ہیں، ان کو کچھ مشورے ملتے ہیں، دوست مشورے دے رہے ہوتے ہیں، تو اب ظاہر دوست بھی جو ان کی ہم عمر ہی ہوتے ہیں ان کو کوئی اتنے تجربات نہیں ہوتے، پھر بدقسمتی کے ساتھ کچھ میڈیا کا بلکہ بہت سارا کچھ میڈیا کا کردار بھی ہوتا ہے جو دماغوں کو بیٹھے بیٹھے پتہ نہیں کہاں کے کہاں لے جاتا ہے. تو ہو سکتا ہے کہ یہ آپ سے کوئی بات شیئر کرے، جب میں اس معاملے میں آپ کیا کہتے ہیں یا میں کرنا چاہتا ہوں، تو اب آپ اس کو ہینڈل کریں، پہلے تسلی سے اس کی بات سنیں. تو وہ آپ کے سامنے آپ کا بیٹا پروان چڑھا ہے، بڑا ہوا ہے، پتہ آپ کو اس کی عادتوں کا پتہ ہے، اس کی کامیابیوں کا اندازہ ہے، اس کے فیلئر کے، اگر آپ نے اپنے بچے کو وقت دیا ہے
صحیح
اور آپ کو بچے کی عادتوں کا پتہ ہے، اس کے تعلیمی معاملات میں، اٹھنے بیٹھنے کے معاملات میں، سوچنے کے معاملات میں، خود آپ کی جن کے ساتھ جو 18-20 سال میں جو ڈیلنگ رہی ہے، 18-20 سال بہت ہوتا ہے یار، تو ٹھیک ہے، آپ سے بہتر اپنے بچے سے کون بات کر سکتا ہے؟ تو آپ اس سے پہلے تو اس سے لیں، پھر خود ہی دو چار کوشچن کھڑے کریں کہ بیٹا اس کا کوئی نفع نقصان پر آپ نے سوچا، یعنی اس سے کہلوائیں، اس کو بات کرنے دیں، ابھی آپ نا مطلب کہ اپنا شروع کر دیں آپ اس کے اوپر، پہلے ہی اگر آپ نے اپنے تجربات اور اپنے علم اور اپنے روب کا پتھر رکھ دیا تو دب گیا، ختم ہو گئی بات، پھر تو کلوز ہو گیا، پھر اسے کہیں اور جا کر ہی شیئر کرنا ہے، آپ سے شیئر کرنا بھی نہیں ہے، اب وہ آپ سے کچھ پلس مائنس سے بات کرے گا، پھر آپ بولے بیٹا کسی تجربے کار آدمی، آپ اپنے تجربے کو بھی رہنے دیں، یہ میں آپ کو جو عرض کر رہا ہوں بیٹا، کسی تجربے کار شخص سے آپ کا مشورہ ہوا، بات چیت ہوئی، تو وہ شاید کہے گا نہیں اچھا، پھر آپ تھوڑا تھوڑا آہستہ آہستہ کر کے اس کو پہلے یہ، اس کو یہ پہلے پروف کریں اولاد کو کہ آپ اس کی بات کو انڈرسٹینڈ کر رہے ہیں، سمجھ رہے ہیں، ایسے ہی مطلب اٹھا کر پھینک نہیں رہے ہیں آپ، ٹھیک ہے، ورنہ تو وہ تو بالکل کنفیوز ہو جائے گا۔ پھر اگر آپ کو واقعی لگتا ہے کہ بچے نے کوئی سمجھ کی بات کی ہے، واجبی بات کی ہے، میرے لیے بھی کوئی نئی چیز ہے، نئے ونڈوز کھولیں میرے لیے، بیکاز یو آر ناٹ اے کمپلیٹ، آپ ہم میں سے کوئی بھی کمپلیٹ نہیں ہے، ٹھیک ہے، آج دور جدید ہے، لوگوں کے پاس بہت نالج ہے، ہو سکتا ہے آپ کی میرے پاس وہ نالج نہ ہو، آپ کی میری وہ کیپیبلٹی نہ ہو، ہو سکتا ہے کہ ہم سے زیادہ سمجھدار، ہم سے زیادہ اپروچ، یا ہم سے زیادہ پکنگ پاور، یا ہم سے زیادہ کلیور ہماری اولاد ہو، تو خوش ہو نا بھائی، آپ کی اولاد ہے نا، کسی اور کی تھوڑی ہے، آپ کی اولاد، اگر آپ کی اولاد بہت زیادہ کلیور ہے، بہت زیادہ سمجھدار ہے، بہت زیادہ سینسیٹیو ہے، بہت زیادہ رسپانسیبلٹی کے ساتھ چل رہی ہوتی ہے، تو آپ کیوں چاہتے کہ نہیں اس کے باوجود بھی یہ میرا ہی اثر اس کے اوپر جمع رہے، اس کو اپریشیٹ کریں، پھر اس کی سنیں، پھر اس سے کراس کوشچن کریں، مسکراتے ہوئے، اچھے اور نرم انداز کے ساتھ کراس کوشچن کریں، پھر دیکھیں کہ یہ کہاں کھڑا ہوا ہے، یہ بیجا ضد میں ہے، بیکار کی ضد میں ہے، تو اچھا پھر یہ دیکھیں کیا اس ٹیمپر میں بحث کروں گا تو کیا اس کی ضد ٹوٹ جائے گی، یا تھوڑا سا ٹائم گین کریں کہ اگر مجھے کچھ سوچنے تو بیٹھے، ابھی سوچیے آپ اپنے بچے کے تعلق سے، ہم ایک دو دن کے بعد بیٹھے تو وہ کیوں بحث کرے گا کہ نہیں آج ہی رزلٹ چاہیے، ایسا تو ہے نہیں، تو یوں تھوڑا سا جو ہے نا وہ حکمت عملی کے ساتھ، تدبر کے ساتھ، کہ آپ کے بیٹے سے، آپ کے بیٹے کو آپ سے زیادہ کوئی بڑے سے بڑا ماہر نفسیات بھی ڈیل نہیں کر سکتا، جو آپ ماہر نفسیات تو چار دن نہیں ہوئے آپ کے بچے کو جانتے، اس کو سمجھنے میں عرصہ لگے گا، یعنی اگر باپ بھی اپنی اولاد کی نفسیات کو نہیں سمجھ سکے گا، ماں اپنی اولاد کی نفسیات کو نہیں سمجھے گی، تو باہر کے آدمی سے آپ کیا ایکسپیکٹ کر رہے ہوتے، وہ میڈیسن دے دے گا، زیادہ تر کیا باہر کے لوگ میڈیسن دے دیتے ہیں، انزائٹی میں ڈال دیں گے، ڈپریشن میں ڈال دیں گے، ٹینشن میں ڈال دیں گے، وہ موڈ کو اچھا کرنے والی میڈیسنس بھی آ رہی ہوتی ہیں، تھوڑا ریلیکس موڈ میں لے جائیں گے، تھوڑا پین ریلیز کر دیں گے، تو یوں طرح ایک طرح سے ایک میڈیسنس آتی ہیں، لیکن جو جو علاج اور جو ریلیز دینے والی چیز والد کی مسکراہٹ میں نا، اور ابو کی پیٹھ تھپکنا، بیٹا ٹینشن نہیں لو، کوئی بھی ایسا ہوگا بیٹا میں آؤں نا آپ کے ساتھ، یہ جملہ جو ہے نا بیٹا میں ہوں آپ کے ساتھ، یار یہ اولاد کے سینے کو اتنا بڑا کر دیتا ہے کہ میرا باپ میرے ساتھ ہے، تو یہ چیزیں جب والد کو میں اسپیشلی بات کر رہا ہوں، اگر والد اب کیونکہ بہت پرابلم ہے اس وقت ہمارے، یہ جو 20-22-18 سے لے کر، اسپیشلی 18 سے لے کر 22
جی،
یہ جو 4 سال کا جو پیریڈ ہے نا، بہت مطلب آج کے نوجوانوں کے لیے بھی، پہلے بھی ہوتا ہوگا لیکن چونکہ ایجادیں بہت آ گئی ہیں، گلیمرائز بہت ہو گیا ہے، ماڈرنزم آ گیا ہے، موبائل اتنا عام ہو گیا ہے، ویڈیوز اتنی عام ہو چکی ہیں، اور نظام تعلیم کا بھی عجیب و غریب معاملہ ہے، تو یہ 18 اور 22 کے درمیان کی جو ایج ہے، یہ بہت امپورٹنٹ ایج ہوتی ہے، اس میں لڑکا بہت سوچتا ہے، کیونکہ وہ ابھی جیسے اسکول کی بات کروں تو 16 سال کی عمر میں تقریباً میٹرک کر کے فارغ ہو گیا ہوتا ہے، بھائی کوئی اچھل کود والی اس کی ایک ایج ہوتی ہے، उसके बाद जब वो फर्स्ट ईयर इसके अलावा दीगर जो मॉड्यूल हैं एजुकेशन के उस तरफ जाता है या किसी और अच्छी तालीम की तरफ जाता है, तो वहां पर फिर उसके साथ मिलने जुलने वाले लोगों की तादाद भी बढ़ जाती है, उठने बैठने। तो यही मैं अर्ज करना चाह रहा हूँ सलमान भाई कि आपने जैसे कहा ना, तो इस तरह याद रखिएगा, वालिद साहब ने जज्बाती नहीं होना, तहमुल मिजाजी के साथ। और ये देखिए कि अगर बेटा नॉर्मल है तो ठीक है, तो अपने आप को नॉर्मल रखना ये जरूरी नहीं है। जब बेटा जैसे जैसे लगे ना कि डिजीज वाला हो गया है, ये एबनॉर्मलिटी की तरफ जा रहा है, ये अननेचुरल जा रहा है, तो ये ज्यादा नॉर्मल होना शुरू हो जाए, ये ज्यादा नॉर्मल होना शुरू हो जाए, क्योंकि अब उसको ट्रीटमेंट करने की जरूरत है। पहले हैंडल करना था, अब ट्रीटमेंट करना है।
अल्लाह हू अकबर, क्या बात।
ठीक है, हैंडलिंग में और ट्रीटमेंट में फर्क है, और वहां पर वालिद साहब की कैपेबिलिटी का इम्तिहान है, आपकी काबिलियत और सलाहियतों का इम्तिहान है
जी।
क्योंकि ये सबसे ज्यादा ये आपका, आप अभी तो ये दरख्त, अभी तो ये तनावर दरख्त बन रहा है, अभी तो उसको फल देने हैं, इसके साय में आपने बैठना है। आप अपनी जिद की आड़ी से अपने बच्चों की के तनों को काटना मत शुरू कर दें, बस इसकी निगहदाश्त करें, नशो नुमा करें, इसकी सोचों की नशो नुमा करें। अभी इसका कद बड़ा हुआ था, अब इसकी सोच ने खुलना शुरू किया है, अब ये सोच खुल रही है, तो आप मतलब इसको मसल ना दें। और जैसे जैसे खुलती चली जाए, इसके अंदर पॉजिटिविटी की हल्के हल्के से जो है ना वो चीजें छिड़काव करते रहे आप,
क्या बात।
इंशाल्लाह इसकी खुशबू से आप ही को फायदा होगा और इसकी जिंदगी भी बहती चली जाएगी।
इसी टॉपिक का एक दूसरा पहलू भी है और उसी से मुतालिक हमारे पास एक मैसेज है। मैं नाम तो नहीं लूंगा जिन्होंने मैसेज किया, इलाके का नाम भी नहीं बताऊंगा। बहरहाल मैसेज ये है कि, और है भी इस टाइम बहन का, कि मुझे छोटी छोटी बातों पर गुस्सा आता है और जब तक मैं कोई बर्तन ना तोड़ लूं तो मेरा गुस्सा ठंडा नहीं होता, क्या कहेंगे?
अपने पैसों से बर्तन लाना शुरू करते हैं शायद फर्क पड़े।
चले ठीक है,
माशाल्लाह।
और गुस्से का कुर्बानी इलाज बता दो भैया, डॉक्टर धीरक सही है और क्या इलाज
सही है? ये भी एक इलाज है।
ये भी इलाज बहुत बहुत इम्पोर्टेंट इलाज है, मगर ये कि आदत अच्छी नहीं है। और गुस्सा ये जिस तरह का बयान हो रहा है ये भी दुरुस्त नहीं है, अपनी चीजों को जाया करना ये भी दुरुस्त नहीं है। और इसमें अगर खुदा ना खास्ता किसी मौके पे या किसी अटेम में इसराफ आता होगा तो ये गुनाह का काम भी हो जाएगा कि इसराफ ये जायज नहीं है, और इसराफ करने वाले ये मतलब ये गुनाहगार होते हैं जो चीजों को यूं जाया करते हैं, अगर वो इसराफ के हुक्म में आता है। तो इन तमाम चीजों से बचना है, कंट्रोल करें और लाहौल शरीफ की कसरत करें, और ये मैं चंद मशवरे अर्ज करूंगा
जी। कॉल
मदनी चैनल का प्रोग्राम आपके मसाइल का हल में निगरानी शूरा से अर्ज करना चाह रहा था कि बाज़ुकर मदनी कामों में मसरूफियत की वजह से एक दिली सुकून और जाहिरी तौर पर घर के मामूलात भी बहुत अच्छे चल रहे होते हैं, और किसी वजह से मदनी कामों में अगर सुस्ती हो तो ये देखा गया है कि घर में भी खिंचातानी और ऐसी चीजें शुरू हो जाती हैं। इसकी अगर वजह इरशाद फरमा दे। अतहर अतारी इस्लामाबाद से अर्ज कर रहा हूँ।
इसको रूहानी मामले पर ही अगर रखेंगे तो शायद ज़्यादा फवायद हासिल होंगे कि जब बंदा अपने रब की फरमा बदारी में उसकी दीन की खदमत में मसरूफ हो जाता है तो अल्लाह ताला अपने करम से उसके मामले को दुरुस्त फरमा देता है। तो क्योंकि अमूमन ये होता है कि कहने के लिए कह रहा हूँ कि जब आप किसी की मदद कर रहे होते हैं, अपने भाई की हाजत पूरी कर रहे हो, तो अल्लाह ताला भी आपकी मदद फरमा रहा होता है।
सुभान अल्लाह।
तो जब दावत इस्लामी का काम ही औरों की मदद करना ही है, उसको नेकी की तरफ लाना, मस्जिद की तरफ लाना, ये इस तरह मतलब की चीजें हैं। तो ये एक समझे कि एक स्पिरिचुअलिटी के तौर पर लें, अल्लाह ताला की रहमत पर, उसकी करम नवाजी पर गौर करें कि जब आप बंदे होकर अल्लाह के बंदे की मदद कर रहे हैं तो खालिक है,
वाह,
तो वो अपने बंदे की मदद क्यों नहीं फरमाएगा? उसके कल्ब पर सकीना नाजिल फरमाएगा, उसको जहनी सुकून अता फरमाएगा। बस अपने आप को ना, मैं आपको अर्ज करूं प्यारे इस्लामी भाइयों, अपने आप को ज्यादती और जुल्म से बचाएं। बाद वक्त ये दो तीन चीजें मैं जुमले अर्ज कर रहा हूं, थोड़ा तवज्जो कीजिएगा दो तीन जुमलों पर। सलमान भाई, जॉब सिक्योरिटी
जी,
पोस्ट सिक्योरिटी, पोस्ट ओधा
जी,
इन दोनों की सिक्योरिटी पेन जो है ना, कि मेरी जॉब ना चली जाए और मेरी पोस्ट ना चली जाए
जी,
ये खौफ वादों का इंसान को जुल्म ज्यादती पर और गुनाहों पर उभार देता है। अपनी जॉब बचाने के लिए फिर वो ना करने वाले भी काम करता है, और अपनी पोस्ट, अपनी जिम्मेदारी और अपना ओहदा बचाने के लिए भी वो ना करने वाले काम करता है, और उस ना करने वाले कामों में बाज़ औक़ात ऐसा जुल्म और ऐसी ज्यादती होती है और ऐसे लोगों की हक तलफी होती है और इनका इस्तेहसाल होता है,
है, है।
कि उसका जो रिएक्शन है ना,
वबाल,
वबाल वो उसकी तबीयत पर, उसकी नफसियात पर, उसके घर पर, इसके सुकून पर, इसकी चैन पर, इसकी राहतों पर और इसके अमन और सुकून के ऊपर वो जो वबाल है ना, वो ऐसी बिजली बनकर गिरता है,
है, है
कि उसको वो जला के खाक स्तर कर ले, मतलब बिल्कुल खत्म कर देता है, और वो बेचैन रहता है, यानी उसके पास पोस्ट बाकी है,
है
सुकून नहीं है,
अल्लाह,
उसके पास जॉब बाकी है मगर सुकून नहीं है, क्योंकि इसका सुकून तो लोगों के इस्तेहसाल के उस दरिया में बह गया
है।
ये जो मैं आपको अर्ज कर रहा हूं ना, इस पर हम सबको गौर करना चाहिए कि अच्छा जॉब रिस्क अल्लाह ताला के दस्ते कुदरत में, ओहदा मनसब इज्जत ये सब अल्लाह के दस्ते कुदरत में, तो वो है ना कि जो मनसब मांग कर लेते हैं उसको नहीं देना चाहिए, और जो बिन मांगे दिया गया ना अल्लाह ताला उसकी मदद फरमाता
है,
रिश्तों के जरिए उसकी मदद होती है, क्योंकि उसने इस मनसब के हुसूल के लिए कोई ऐसी तगोदो की नहीं है,
नहीं ऐसी बात,
तो उसको उसके चले जाने का कोई ऐसा वो भी नहीं होगा कि मेरी कोई मेहनत जाया हो जाएगी। एक शख्स एक सीट एक ओहदा पाने के लिए 50 लाख की रिश्वत देता है,
ठीक
ठीक है, उसने अपनी काबिलियत से नहीं, उसने रिश्वत देकर वो सीट ली है, अच्छा उस सीट की तनख्वाह जो है वो 25,000 रुपए है, 30,000 रुपए, अब वो 30,000 की सीट के लिए 50 लाख रुपए खर्च कर रहा है, क्यों? कि उसको पता है कि 30,000 तो सैलरी वो तो मेरे खाने पीने में निकल जाएगा, मगर इस सीट पर बैठकर मैं लोगों से रिश्वतें लूंगा, इनकी फाइलें दबाऊंगा, इनका हक दबाऊंगा, और 50 लाख तो मैं एक साल में वसूल कर लूंगा, उसके बाद ये करूंगा। अब वो अपनी इस सीट के लिए कितने जुल्म करेगा, कितने लोगों की बददुआएं लेगा, आप बोले कि मेरा सुख चैन, तो जो अल्लाह के राह में अल्लाह के दीन, आप देखो इमाम हजरात जो होते हैं मस्जिद के जो इमाम, हालांकि इनकी तनख्वाहें कम, इनका जो लिविंग स्टैंडर्ड होता है वो इतना ज्यादा हाई फाई नहीं होता, लेकिन आप देखेंगे यार ये कई आपको पुरसकून मिलेंगे, अशाद बशाश मिलेंगे, उलमा आपको आशिकान रसूल अशाद बशाश मिलेंगे, यानी यूनिवर्सिटीज और कॉलेज के हॉस्टल में रहने वाले नौजवानों के से इंटरव्यू ले लें, और इल्मे दीन हासिल करने वाले में से जामेतुल मदीना है इनके तलबा कराम का इंटरव्यू ले लें, ठीक है ना, वो उनसे ज्यादा थोड़ी कस्मापुरसी में रह रहे हैं तलबा कराम, उनके सोने खाने पीने के जो मामलात हैं और उनकी जो मदरसे और हॉस्टल्स के जो हालात होते हैं और दीगर, वो तो पैसे देते हैं, उसके बावजूद भी उनकी कलबी और जहनी सुकून का अब इंटरव्यू ले ले और इनके कलबी और जहनी सुकून का इंटरव्यू ले ले, उनके वालिदैन की बेचैनी का इंटरव्यू ले ले और इनके वालिदैन के पुरसकून होने का इंटरव्यू ले ले, ये ना रब तबारक व तआला की रिजा वाले कामों में, उसके दीन की खिदमत वाले कामों में इतनी मतलब के आपको और हमको मदद मिलती है, और ऐसी गैब से रास्ते खुलते हैं, ऐसे हालात पैदा हो जाते हैं, यानी आजमाइश में भी ऐसा नहीं कि इनकी आजमाइश नहीं होती, इनके इम्तिहान नहीं होते, इनकी तकालीफ नहीं होती, होती हैं, कर्बला के मैदान में हुई थी ना, ठीक है, होती है, मगर उनको अपनी तकलीफों राहतों में वो जैसे कि वो सहाबी है ना रज़ी अल्लाह ताला अन्हु, जो शहादत का वक्त था तो आका के कदमों में खुद को डाल के मैं कामयाब हो गया, रब्बे काबा की कसम कामयाब हो गया, अब वो जान जा रही है कह रहे मैं कामयाब हो गया, कि जान जा कहा रही है, कदम रसूल पाक के कदमों में जा रही है, अल्लाह के दीन के कामों में जा रही है, तो एक होता है ना कि एक बंदे को रिजल्ट, यानी आपको एक तकलीफ पहुंची, फौरन ख्याल गया कि यार मुझे कांटा चुभा और ये मेरे गुनाहों की मगफरत का जरिया बन सकता है, तो उस कांटे के चुभने की तकलीफ के साथ साथ इसके साथ मिलने वाले इनाम की राहत साथ आती है, जो हर एक को मुयसर नहीं है, जिन्हें ये चीजें मुयसर हैं
जी,
उनके लिए मतलब ये बहुत कुछ मैंने अर्ज कर दिया है।
बात।
तो ये इनके सवाल का एक मदनी गुलदस्ता था।
माशाल्लाह, मरहबा सवाल के जवाब में अच्छे निगरानी शुरा ने अंदाज में गुफ्तगू फरमाई है, अल्लाह हमारे हाथ पे रहमत फरमाए। वजीर आपकी कॉल शामिल करते हैं फिर आगे बढ़ते हैं इंशाल्लाह। जी
सर, मेरे बच्चों को ये मसला है कि मेरे बच्चे थोड़े से ना जज्बात में आ जाते हैं, यानी कि थोड़ा उनमें गुस्सा ज्यादा आ जाता है, तो आप मैं ऐसा वजीफा बता दें कि ये थोड़ा सा यानी कि ना गुस्से में ना रहे, तबीयत इनकी ठंडी रहे।
आप उम्र बताते तो शायद मैं मजीद कुछ आपको मशवरा अर्ज करता कि बच्चे का गुस्सा किस उम्र में आ रहा है और तो ज्यादा बेहतर होता। अलबत्ता बताइए,
घर के अगर मुख्तलिफ अफराद को जैसे गुस्सा आता हो तो या वदूद, ये अल्लाह तबारक व तआला का सिफाती नाम है, एक मरतबा पढ़ना है। एक मरतबा पढ़कर अव्वल व आखिर दुरूद पाक के साथ पढ़कर, अब ये दम किया हुआ पानी जो है ना, जो आपके घर में कूलर है, मटका है, आप उसमें डाल दें तो घर के दीगर अफराद भी वो पानी पिए, इंशाल्लाह तबीयत में एक नरमी पैदा होगी, मिजाज ठंडा होगा। एक तो ये वजीफा, दूसरा ये कि अगर ये नाफरमान बच्चे जो नाफरमानी करते हैं, बेजा जिद करते हैं, गुस्से का इजहार करते हैं, जब ये सो जाएं तो इनके सिरहाने खड़े होकर इतनी आवाज के साथ कुरान पाक की ये आयत मुबारक, बिस्मिल्लाहिर्रहमानिर्रहीम, बल हुआ कुरान मजीद फी लौहिम महफूज, ये एक मरतबा पढ़नी है आयत मुबारक, इतनी आवाज से पढ़ें कि बच्चों की आंख ना खुले, और 21 दिन का ये अमल है, और 21 दिन तक मुसलसल कोशिश कीजिएगा कि बिला नागा इस अमल को पूरा कर लें, और तादाद पूरी कीजिएगा 21 दिन की, इंशाल्लाह अज़्ज़वजल इसके फवाइद और इसके नतायज आपके सामने आएंगे, बच्चों में इंशाल्लाह अज़्ज़वजल तब्दीली भी आपको नजर आएगी। ये जो आपको वजीफा मैंने अर्ज किया ना, तो ये आप अल्हम्दुलिल्लाह अज़्ज़वजल औरादे अत्तारिया के बस्तों से भी हासिल कर सकते हैं, प्रिंट शुदा आपको ये वजीफा मिल जाएगा। तो दुनिया भर में अल्हम्दुलिल्लाह अज़्ज़वजल औरादे अत्तारिया के बस्ते हैं, तो आप ये फी सबीलिल्लाह हासिल कर सकते हैं। दोनों ही रूहानी इलाज पर अमल करें, इंशाल्लाह अज़्ज़वजल फायदा हासिल होगा।
ठीक है, कॉल
ते इन्होंने जड़ा ये हुण गल की ना कि दुकान ते आके बैठ जाए, यकीन मानो मैं हुण दर्जी हाँ, साडे कोल भी चाहते कि है ना ऐसे जड़े बैठ जाते हैं, ना असी गाहक नूं डील कर सकने हैं, ना असी उन्हां नाल कुछ गुफ्तगू कर सकने हैं, तो बड़ा ये फिर असी निगरानी शुरा की बारगाह चढ़ते कि असी फिर इन्हां नूं किस तरह समझाइए, क्या असी इन्हां नूं कह दिए कि भाई चले जाओ साडी दुकानदारी है, या कोई होर अंदाज असी इख्तियार करिए, बड़ा मेहरबानी वजात कर दो।
आजमाइश में तो यही कहूँगा सब्र कीजिए, और शायद आपकी आवाज सुन ली हो तो हो सकता है कि काम हो गया हो।
चले ये भी एक बात है,
सबर कीजिए क्योंकि बातों का बंदे के पांव भारी पड़ जाते हैं, दिल आजारी हो जाती है, दिल दुख जाते हैं, तो आप अपने काम में मसरूफ भी रहेंगे तभी शायद हो सकता है कि वो उनको लगे यार मसरूफ है, तो फिर वो समझ जाए। है मुश्किल इसको, मतलब कि ये तुफेली टाइप के लोग होते हैं, और वो है ना मान ना मान मैं तेरा मेहमान, ये इस तरह के लोग होते हैं, मगर आप हिम्मत सब्र से काम लें, अल्लाह से दुआ करें, अल्लाह खैर के साथ आपके मामले को हल फरमा दे, वरना वो बोलने में तो वाकई पांव भारी पड़ जाते हैं, और फिर एक एक नरम दिल आदमी के दिल पे भी बोझ रहता है कि यार मैं नहीं बोलता तो अच्छा था, बैठा था, क्या मसला था, फिर वो गाहक एक हाथ टूट जाएगा तो बोलेगा लगता है इसका दिल दुखा दिया, मेरा गाहक टूट गया, वैसे वसवसों में बंदा पड़ जाता है।
चले पर्ची लिखकर दी जा सकती है कि
वो पर्ची दे या पर्चा दे, जो भी दे उसको पांव तो उसके भारी पड़ेंगे।
चले ये अल्लाह खैर फरमा। जी कॉल
पूछना था कि ये जो मैं ना टेस्ट दिया हुआ है और मेरी ना कॉल नहीं आ रही है, तो उनको उनसे पूछना था कि कोई ऐसा वसीफा बताएं जिससे कॉल आ जाए।
जी
जॉब के लिए कहीं
इंटरव्यू लेकर आए होंगे, अपॉइंटमेंट लेटर नहीं आ रहा हो।
इसका ये कि अपना हर नमाज के बाद सूरतुल इखलास आप पढ़ें 16 मरतबा, तो ये कामयाबी का अल्हम्दुलिल्लाह अज़्ज़ा वजल ये वजीफा है। जब कहीं पर आप जॉब के लिए अप्लाई करते हैं, कहीं इंटरव्यू देने की जाते हैं और आप चाहते हैं कि वहाँ से मुझे कॉल आ जाए और मेरा मसला हल हो जाए, एक तो ये कि 16 مرتبہ سورۃ الاخلاص قل ہو اللہ احد اللہ الصمد، یہ سورۃ الاخلاص مکمل یہ آپ نے پڑھنا ہے. اچھا پہلے کا بھی ایک وظیفہ ہے، جب آپ جانے لگے نا انٹرویو دینے کے لیے، جاب کے لیے جا رہے ہیں، تو جانے سے پہلے آپ 20 مرتبہ یا نافع، یہ 20 مرتبہ اول و آخر درود پاک کے ساتھ پڑھ کر آپ وہاں چلے جائیں. یہ جانے سے پہلے یہ وظیفہ پڑھ کر جانا ہے. اب جب آپ کا انٹرویو ہو گیا، آپ کے سارے معاملات ہو گئے، اب واپس آ گئے، اب آپ چاہتے ہیں کہ وہاں سے مجھے کال آ جائے، میرا مسئلہ حل ہو جائے، اب بعد میں پھر یہ وظیفہ آپ نے جاری رکھنا ہے. ہر نماز کے بعد 16 مرتبہ سورۃ الاخلاص پڑھیے گا، اللہ پاک کی رحمت سے انشاءاللہ عزوجل آپ کا مسئلہ یہ حل ہو جائے گا.
ایک تسلی کی بات عرض کرتا ہوں، انٹرویو دینے جائیں یا انٹرویو دے کر آئیں، اپنے رب کی حضور ایک دعا ضرور کیا کریں، یا اللہ میرے حق میں بہتر ہو تو مجھے یہ ملے.
اللہ اکبر.
نہ ملنے پر بھی آپ کو تسلی رہے گی، یار اللہ سمیع بصیر ہے، میں نے اس کی بارگاہ میں عرض کر دی ہے. اچھا جب میرے حق میں بہتر ہوگا تب ملے گا، نہیں بہتر ہوگا تو نہیں ملے گا. تو اپنے رب کے تعلق سے جو نا بہترین بندے کا سوچ بن جاتی ہے اس کی.
مرحبا، ماشاءاللہ. جی کال.
مسائل کے حل جے پروگرام میں میں یہ مسئلہ بتانا چاہتا ہوں کہ والدین جب اپنی بیٹی کی شادی کر دیتے ہیں تو بس اس دن سے اس کی ماں اپنی بیٹی کے پیچھے لگی رہتی ہے کہ میں تمہیں مس کر رہی ہوں، مس کر رہی ہوں. بس وہ پھر ایک دن بچی طلاق لے کے گھر آ جاتی ہے، تو بس پھر کہتی ہے اب میں نے اس کی دوسری شادی کرانی ہے. ان کو سمجھائیں کہ اگر جب ہوئی تھی شادی تو اس وقت کیوں نہیں چلنے دیا، تو کوئی اس متعلق آپ رہنمائی فرمائے ان کی.
یہ ہیں مسائل اس طرح کہ اگرچہ ہر جگہ نہ صحیح، لڑکی کی ماں کو یہ سمجھ ہونی چاہیے کہ بیٹی کی شادی ہو گئی ہے، اب بیٹی اپنے سسرال میں ہے، مطلب ایک کوئی کام ہو، کوئی ایسی مجبوری ہو، کوئی ایسا مشورہ کرنا ہو تو رابطہ کر لے گا. اب روزانہ رابطہ، روزانہ جو گھر میں تھی تب ماں چلاتی تھی، جواب نہیں دیتی، جواب نہیں دیتی، آتی نہیں ہے. وہ کہتی ہے کہ ماں کیا بار بار بلاتی رہتی، اب سسرال چلی گئی تو روزانہ فون پہ بات کرنی ہے، بات نہ ہو تو جیسے اس کو نیند نہیں آ رہی ہوتی ہے، ماں نہ ہوئے کہ نیند کی گولی ہو گئی. تو یہ چیزیں آپ سسرال میں جا کر کیا ہے، اب اس کو اپنی زندگی گزارنے دینا چاہیے. ماں کا کام ہے کہ ماں سمجھداری سے کام لے اور اپنی بیٹی کو اس کی گھر گرستی چلانے دے، بات بات پر انوالو نہ ہو، بیٹی بات بات پر انوالو نہ کرے کیا ہو رہا ہے، کیا کر رہی ہو، کیا پکا رہی ہو، یعنی کہ بالکل پورا مینیو. ساس کو پتہ نہیں، پتا ہو کہ نہ پتا ہو، لڑکی کی ماں کو ہو سکتا ہے پتا ہو کہ کیا پکانا ہے، تو کب سونا ہے، کب جاگنا ہے، یہ ساری چیزیں مطلب نہیں. یہ جو انہوں نے کال کی نا، یہ سمجھیے کہ یہ کئی گھروں میں بیٹیوں کے جو گھر متاثر ہوئے نا، یہ بیٹیوں کی ماں کی بیجا، لفظ بیجا یاد رکھیے گا، بیٹیوں کی ماں کی بیجا مداخلت کی وجہ سے بعضوں کا شور بھی پھر اس کو تھوڑا سا فیل کرتا ہے کہ یار کیا، یا وہ پھر کچھ اور ہی، پھر اس کی وہ، کیونکہ وہ جس گھر میں رہ رہی ہے وہاں کا ماحول جو بھی اس کے ساتھ ہو. بیٹیوں کو چاہیے کہ وہ بھی سمجھداری سے کام لیں اور مطلب کہ اتنا مطلب کہ وہ نہ ہو جائیں. اب آپ کا اللہ تعالیٰ کا کرم ہے، آپ کا ایک گھر ہے، شوہر ہے، یا اگر آپ کمبائنڈ فیملی میں ہے تو وہاں ایک پورا ایک گھرانہ بنا ہوا ہے، تو اب اپنے آپ کو اس طرف لے کے جائیں اور ذہن بنا لے کہ یہی میری زندگی ہے اور اسی میں مجھے اپنا وقت گزارنا ہے، میں نے انہی کی ساتھ مطلب کہ اللہ اور اس کے رسول کی رضا کے مطابق اپنی زندگی کی گاڑی اسی گھر کی کشتی میں رہ کر میں نے سفر کرنا ہے. تو یہ چیزیں ہیں، تو نہ اتنی مداخلت کریں. یہ جو انہوں نے کہا، اور بھی اس پہ بہت کچھ کہا جا سکتا ہے لیکن وقت بھی کہہ رہا ہے کہ
کہہ دیں. ایک بات اور بھی کہہ دیں اس پر، بعض اوقات یہ بھی ہوتا ہے کہ اپنی بیٹیوں کو تو یہ بلا بھی لیتی ہے، گھر پر ٹھہرا بھی لیتی ہے، ہماری بیٹی کو نہیں آنے دیتی. اپنی بیٹیاں جو اس کی آتی ہیں ان کو تو کام نہیں بولتی، ہماری بچی جو ہے اس کو جو ہے وہ سونے بھی نہیں دیتی، سارے گھر کے کام بھی اسی سے کروا رہی ہے، برتن بھی دھلوا رہی ہے، یہ بھی کر رہی ہے، وہ بھی کر رہی ہے. ہماری بیٹی کے لیے تو کبھی کچھ فروٹ منگایا نہیں ہے، اس کی اپنی بیٹیاں اس کے گھر پر آتی ہیں تو ان کے لیے فروٹ بھی منگواتی ہے اور یہ بھی کرتی ہے اور وہ بھی کرتی ہے. اگر کسی بچی کے ماں باپ جو ہے وہ اس کے سسرال والوں کے بارے میں اس طرح کے کمنٹ پاس کر رہے ہیں تو آپ کیا کہیں گے؟
کرنا ہی نہیں ہے. یہ بس میں نے آپ کو عرض کی نا کہ یہ اتنی عجیب و غریب چیزیں ہیں اور اتنا ان نیچرل زندگی کا انداز بنا ہوا ہے، تربیت نہیں ہے، یقین مانے سمجھداری نہیں ہے، اور جذبات ایسے ہے کہ سمجھاؤ تو شاید بہت مشکل ہو جائے، تو اس میں تربیت کی بہت کمی ہے سلمان بھائی. شروع سے جیسے کہ بیٹی کی تربیت ضروری ہے نا شادی سے پہلے،
جی
تو بیٹی کی ماں کی تربیت بھی ضروری ہے شادی سے پہلے کہ دیکھو اب یہ نکاح کر کے جا رہی. اسی طرح جب بیٹے کی شادی کر دی آپ نے تو ماں باپ کی تربیت ضروری ہے کہ جب بیٹے کی شادی ہوگی دیٹ مینس ایک پرسن اور بہت امپورٹنٹ پرسن اس کی لائف کے اندر باقاعدہ ایک پارٹنر بن رہا ہے، تو اب اس کے حقوق اور اس کی پوری ذمہ داری آپ کے بیٹے کے اوپر آ گئی ہے. اب آپ اپنے بیٹے کو اس طرح ٹریٹ نہ کریں، وہ بیچلر نہیں ہے وہ میریڈ ہے، پھر آہستہ آہستہ اس کے بچے ہو جاتے ہیں، پھر وہ اس کی سوچیں بھی بڑی ہوتی ہیں، اس کے بھی خیالات اور اس کے جذبات ابھرتے ہیں بڑے ہو جاتے ہیں. تو والدین کو چاہیے کہ بیٹی کی اگر شادی کر کے رخصت کر چکے ہیں تو بھی آپ کو پتہ ہونا چاہیے کہ اب ہمارا بیٹی کے ساتھ زندگی گزار رابطے کا انداز کیا ہونا چاہیے. بیٹے کی شادی کی ہے تب ماں باپ کو پتا ہونا چاہیے کہ اب شادی کے بعد بیٹے کے ساتھ اب ہمارا انداز کیا ہونا چاہیے. جب ان کی زندگی کا انداز یعنی ان کی زندگی کا ایک نیا فیز شروع ہو چکا ہے، دونوں کی زندگی کا نیا فیز شروع ہوا ہے، تو آپ اپنے فرسٹ فیز پر کیا کر رہے ہیں؟ آپ بھی اپنے فیز چینج کریں. ان کی زندگی میں چینج اوور آیا ہے، آپ بھی اپنی طبیعت میں چینج اوور لے کر آئے. آپ وہیں کھڑے ہیں، وہ چینج ہو چکا، آپ کو ڈفرینس نظر آ رہا ہے کیونکہ آپ چینج نہیں ہو رہے. تو یہاں والدین کو بہت زیادہ غور کرنے کی ضرورت ہے.
کیا خوبصورت اور مختصر وقت میں زبردست بات،
کیا بات ہے آپ کی، جاتے جاتے کیا خوبصورت کمپلیمنٹ دے دیتے ہو یار آپ.
مدنی چینل کے ناظرین، وقت اختتام پذیر ہوا، مدنی چینل دیکھتے رہیں. دعا ہے اللہ تعالیٰ ہم سب کے گھر میں عافیت سلامتی اور سکون عطا فرمائے. صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
بنا یا رب